بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متر، زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ شروتاؤں، آج قرآن مجید کے سورہ آل عمران کی آیت کرمانگ 14 اور 15 کی تلاوت کر کے آج کے کارکرم کی شوبھا بڑھائی ہے قاری قاسم رضی نے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ زين للناس حب الشهوات من النساء والبنين والقناطير المقنطرة المقنطرة من الذهب والفضة والخيل المسومة والأنعام والحرث، ذلك متاع الحياة الدنيا والله عنده حسن المآب۔ قل أأنبئكم بخير من ذلكم للذين اتقوا عند ربهم جنات تجري من تحتها الأنهار خالدين فيها وأزواج مطهرة ورضوان من الله، والله بصير بالعباد۔ صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے، لوگوں کے لیے پتنیوں، سنتانوں، سونے چاندی سے بٹورے ہوئے دھن، اچھے گھوڑوں، مویشیوں تتھا کھیتیوں سے پریم کو اچھا دکھایا گیا ہے۔ ये सब सांसारिक जीवन की नश्वर वस्तुएं हैं और अल्लाह के पास अच्छा प्रतिफल है। हे पैगंबर, कह दीजिए कि मैं तुम्हें इससे अच्छी वस्तुओं की खबर देता हूँ। जो लोग अल्लाह से डरते हैं, उनके लिए अल्लाह के पास ऐसे बाग हैं जिनके नीचे से नहरें बहती हैं और वहाँ वे सदैव रहेंगे। उनकी पत्नियां होंगी और अल्लाह की प्रसन्नता होगी और अल्लाह अपने बंदों को देखने वाला है।
ये रेडियो तेहरान की हिंदी सेवा है, इस्लामी गणराज्य ईरान की आवाज। दोस्तों, आप हमारे प्रसारण को शॉर्टवेव में 31 मीटर बैंड बराबर 9620 किलोहर्ट्ज पर सुन रहे हैं। हमारा ईमेल एड्रेस है hindi@ws.irib.ir। हमारी वेबसाइट का पता है parstoday.ir/hi। हमारा व्हाट्सएप नंबर है 00989035065492। दोस्तों, आज सोमवार है, दे की 12 तारीख और जनवरी की 2 तारीख है। साथ ही आज इस्लामी कैलेंडर के 6 महीने जमादुस्सानी की 24/9 तारीख है। आज की हमारी सभा के कार्यक्रमों की रूपरेखा कुछ इस प्रकार है। सबसे पहले आप खबर सुनेंगे, उसके बाद आपकी सेवा में कार्यक्रम राजनीतिक चर्चा पेश किया जाएगा और उसके बाद आपकी सेवा में ईरान के महान योद्धा शहीद जनरल कासिम सुलेमानी की शहादत के मौके पर एक विशेष कार्यक्रम पेश किया जाएगा। और आज की सभा के अंत में आपकी सेवा में जो कार्यक्रम पेश किया जाएगा वो होगा विश्व दर्पण। तो दोस्तों, कार्यक्रम के अनुसार अब आप रेडियो हिंदी तेहरान से राष्ट्रीय और अंतर्राष्ट्रीय समाचार रविश जैदी और मरियम मेहरदादी से सुनेंगे।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। एक सरकार बनाने में जनता की भूमिका के साथ साथ धार्मिक और ईमानी सिद्धांतों का गहरा असर इस्लामी गणराज्य की पहचान है। सर्वोच्च नेता। शहीद जनरल कासिम सुलेमानी की हत्या की साजिश रचने वालों और हत्यारों से बदला जरूर लेंगे IRGC। पूरी तरह से स्वस्थ है सैयद हसन नसरुल्ला, हिजबुल्ला। अमरीका बनाने जा रहा है एशियन नेटो, किम जोंग उन। और अब आप विस्तार से समाचार सुनिए।
यूरोपीय देशों में ईरानी स्टूडेंट्स की इस्लामी अंजुमनों की यूनियन के सदस्यों ने सोमवार को दोपहर के समय ईरान की इस्लामी क्रांति के सर्वोच्च नेता आयतुल्लाहिल उज़्मा सैयद अली खामनाई से मुलाकात की। ईरान की इस्लामी क्रांति के सर्वोच्च नेता आयतुल्लाहिल उज़्मा सैयद अली खामनाई ने यूरोपीय देशों में इस्लामी अंजुमनों को इस्लामी गणराज्य की पूंजी बताया और कहा कि इनका मिशन बिल्कुल अलग अंदाज का है। उन्होंने बल देकर कहा कि दृढ़ता, अपने आसपास के माहौल पर असर डालना और इस्लामी गणतंत्र की नई बात को बयान करना इस्लामी अंजुमनों के ज़रूरी कामों में शामिल है। आयतुल्लाहिल उज़्मा सैयद अली खामनाई ने इस मुलाकात में यूरोप में स्टूडेंट्स की इस्लामी अंजुमनों के संस्थापकों में से एक मरहूम हुज्जतुल इस्लाम डॉक्टर एजई को श्रद्धांजलि पेश करते हुए नई व बदलाव लाने वाली सोच के नौजवान स्टूडेंट्स की गतिविधियों को अहम बताया। उन्होंने कहा कि इस्लामी अंजुमनों के गठन के दो लक्ष्य थे, एक खुद मेंबर्स की वैचारिक बुनियादों को मजबूत करना और दूसरे आसपास के माहौल पर असर डालना। लेकिन विदेश में इस्लामी अंजुमनों का एक और मिशन है और वो इस्लामी गणराज्य के बुनियादी व असली विचारों का
परिचय कराना है। इस्लामी क्रांति के सर्वोच्च नेता ने इस्लाम और लोकतंत्र को एक दूसरे से जोड़ने सहित इस्लामी गणराज्य के सिद्धांतों की व्याख्या करते हुए बहुत अहम बताया, व्याख्या को बहुत अहम बताया और कहा कि इस्लामी जमहूरिया की नई बात यह है कि ये एक हुकूमत बनाने में आवाम की प्रभावी भूमिका होने के साथ साथ धार्मिक व ईमानी उसूल भी प्रभावी हैं। हुज्जतुल इस्लाम आयतुल्लाहिल उज़्मा सैयद अली खामनाई ने उसूलों और बुनियादी शिक्षाओं पर अमल के साथ ही अप टू डेट रहने को आज के हालात में एक ज़रूरत करार दिया। उन्होंने कहा कि न्याय जैसे कुछ उसूल और शिक्षाएं हमेशा से हैं और अटल हैं, जो हज़ारों साल पहले से हैं और ये किसी तरह से पुरानी नहीं होती, लेकिन इंसाफ लागू करने के तरीके में बदलाव की संभावनाएं पाई जाती हैं। उन्होंने इल्म और साइंस के मैदान में तरक्की को हालिया बरसों में देश में प्रचलित डिस्कोर्स बताया और यूरोप में स्टूडेंट्स की इस्लामी अंजुमनों की हालिया कॉन्फ्रेंस में ज्ञान व साइंस की सभाओं के आयोजन को सराहा और कहा कि ज्ञान व साइंस, साइंसी तरक्की और ज्ञान की सरहदों को पार करते रहना चाहिए और ये मैसेज नहीं जाना चाहिए कि धार्मिक व क्रांतिकारी पहलुओं पर ध्यान ज्ञान व साइंसी तरक्की की ओर से लापरवाही का कारण है। इस मुलाकात के आरंभ में यूरोप में स्टूडेंट्स की इस्लामी अंजुमनों में इस्लामी इनकलाब के नेता के प्रतिनिधि हुज्जतुल इस्लाम वाइजी ने इन अंजुमनों की गतिविधियों और प्रोग्रामों के बारे में एक रिपोर्ट पेश की।
सिपाही पासदारान इंकलाब इस्लामी IRGC ने शहीद जनरल कासिम सुलेमानी की शहादत की तीसरी बरसी पर एक बयान जारी करके कहा है कि जनरल कासिम सुलेमानी की हत्या के साजिश रचने वालों को ये याद रखना चाहिए कि इस जघन्य अपराध का उनसे बदला जरूर लिया जाएगा। प्राप्त रिपोर्ट के मुताबिक सिपाही पासदारान इंकलाब इस्लामी IRGC ने शहीद जनरल कासिम सुलेमानी की शहादत की तीसरी बरसी के मौके पर एक बयान जारी करके कहा कि गुड्स ब्रिगेड के पूर्व कमांडर की शहादत ने न केवल पश्चिमी एशिया बल्कि दुनिया भर में अत्याचारियों के खिलाफ एक नई क्रांति को जन्म दिया है। IRGC के बयान में आया है कि शहीद कासिम सुलेमानी आज दुनिया भर के युवाओं के रोल मॉडल हैं।
हिजबुल्ला ने अपने महासचिव के स्वास्थ्य को लेकर फैलाई जाने वाली अफवाहों का खंडन किया है। लेबनान ने इस्लामी प्रतिरोध आंदोलन हिजबुल्ला के एक विश्वसनीय सूत्र ने ज़ायोनी और कुछ अरबी संचार माध्यमों द्वारा फैलाई जाने वाली सैयद हसन नसरुल्ला के स्वास्थ्य संबंधी अफवाहों का खंडन करते हुए कहा कि वे पूरी तरह स्वस्थ हैं। हिजबुल्ला के इस विश्वसनीय सूत्र ने रविवार की रात बैरूत में इरना से बात करते हुए कहा कि महासचिव सैयद हसन नसरुल्ला पूरी तरह से अब स्वस्थ हैं। उन्होंने कहा कि इन्फ्लुएंजा से प्रभावित होने के बाद हसन नसरुल्ला अब स्वस्थ हो चुके हैं। हिजबुल्ला के इस सूत्र के अनुसार इन्फ्लुएंजा से प्रभावित होने के बाद हसन नसरुल्ला की आवाज़ प्रभावित हुई थी, जिसकी वजह से उनको बोलने में दिक्कत हो रही थी, इसीलिए शुक्रवार के उनके भाषण के कार्यक्रम को रद्द कर दिया गया था।
फिलिस्तीनी उलमा काउंसिल के आधिकारिक प्रवक्ता ने कहा है कि शहीद जनरल कासिम सुलेमानी ने फिलिस्तीन के मुद्दे को नई पीढ़ियों के जमीर और दिमाग में जिंदा रखने के लिए संघर्ष किया। समाचार एजेंसी इरना की रिपोर्ट के अनुसार सोमवार को उलमा सलाहकार बोर्ड के अध्यक्ष और फिलिस्तीनी उलमा परिषद के आधिकारिक प्रवक्ता शेख मोहम्मद साले अलमोईद ने शहीद जनरल कासिम सुलेमानी और शहीद मेहदी अलमोहंदस की शहादत की बरसी के मौके पर अपने एक बयान में कहा है कि नाबलस और जनीन में अरिनुल उसूद जैसे सक्रिय संगठन और इसी तरह वेस्ट बैंक के सभी शहरों, गांव, पूरे फिलिस्तीन और गाजा के नायक और सभी प्रतिरोधक दल के जियाले आज गर्व से खड़े हैं और ज़ायनी शासन को चुनौती दे रहे हैं।
यमनी सूत्रों की रिपोर्ट के अनुसार यमन के सादा प्रांत के पश्चिम में शदा सीमा क्षेत्र पर सऊदी गठबंधन की आक्रामकता में यमन के 14 नागरिक घायल हो गए हैं। अलमयान टीवी की रिपोर्ट के मुताबिक हमलावर सऊदी गठबंधन ने उत्तरी यमन के सादा प्रांत के पश्चिमी क्षेत्र शदा को अपने पाश्विक हमलों का निशाना बनाया है। इस हमले में यमन के 14 आम नागरिक घायल हुए हैं। इस बीच शनिवार को भी सऊदी अरब के सैनिकों ने सादा के सीमावर्ती इलाके अल रक्कू पर हमला किया था, जिसमें यमन के 4 आम नागरिक घायल हो गए थे। یمن کی سرکاری نیوز ایجنسی کی رپورٹ کے انوسار ورش 2022 میں سعدہ پرانت کے سیماورتی علاقوں پر سعودی گٹھ بندھن کے حملوں میں لگ بھگ 3,000 یمنی ناگرک شہید اور گھائل ہوئے ہیں، جن میں افریقی شرنارتھی بھی شامل ہیں۔ بتا دیں کہ ایک اور جہاں دنیا نئے سال کے جشن میں ڈوبی ہوئی ہے، وہیں حملہ ور سعودی گٹھ بندھن یمن کے عام ناگرکوں کے سروں پر بم برسا رہا ہے۔
سیریا کے اڈن منترالے نے گھوشنا کی ہے کہ دمشق کا انتراشٹری ایئرپورٹ اب سامان استھتی میں آ چکا ہے۔ 2 جنوری سوموار کو پراتہ 2 بجے زائنی شاہ سن نے کچھ میزائلوں سے دمشق کے انتراشٹری ہوائی اڈے اور اس کے نکٹورتی شتروں پر حملہ کیا تھا۔ اس آکرمن میں سیریا کے 2 سینک مارے گئے۔ حملے کے کارن ایئرپورٹ کی گتیویدھیاں بھی پربھاوت ہوئیں۔ المیادین ٹی وی چینل کی رپورٹ کے انوسار سیریا کے اڈین منترالے نے سوموار کو استھانیہ سمے کے انوسار صبح 9 بجے ایک بیان جاری کر کے بتایا کہ ہوائی اڈے سے اڑانیں سامان روپ میں سنچالت ہو رہی ہیں۔ اس بیان میں یہ بھی بتایا گیا ہے کہ ایئرپورٹ پر وشیشجوں کی ٹیم نے حملے سے ہونے والے نقصان کی بھرپائی کرتے ہوئے اسے اڑان کے لیے تیار کر دیا۔ کچھ مہینے پہلے بھی اویز زائنی شاسن نے دمشق کے انتراشٹری ہوائی اڈے کو اپنے حملے کا نشانہ بنایا تھا۔
اتری کوریا کے نیتا نے کہا ہے کہ امریکہ نیٹو جیسا سنگٹھن ایشیا میں بنانے کی کوشش میں ہے۔ فارس نیوز کے انوسار اتری کوریا کے نیتا کم جونگ اون نے 1 جنوری کو بتایا کہ امریکہ اتری اٹلانٹک سندھی سنگٹھن نیٹو جیسا ایک سنگٹھن ایشیا میں بنانا چاہتا ہے۔ اتری کوریا کے نیتا کے انوسار دکشن کوریا اور جاپان کے ساتھ آپسی سمبندوں کو مضبوط کرنے کے بہانے امریکہ نیٹو کے ایشین سنسکرن کو بنانے کی کوشش کر رہا ہے۔ انہوں نے پچھلے سال اتری کوریا کے ورودھ امریکہ کی شتروتا پورن کاروائیوں کی نندا کرتے ہوئے کہا کہ سن 2022 کے دوران امریکہ نے اتری کوریا کے ورودھ سین دباؤ کو بہت ادھک کر دیا ہے۔
امریکی سینا کا دعویٰ ہے کہ عراق اور سیریا کے جیلوں میں بند داعش کے لڑاکے سرکشا کے لیے گمبھیر خطرہ ہیں۔ پشچمی ایشیا میں امریکہ کی کیندریہ کمان سینٹ کام نے ایک بیان جاری کر کے دعویٰ کیا گیا ہے کہ آتنکوادی گٹ داعش کے ہزاروں لڑاکے ہوا کا رخ کبھی بھی موڑ سکتے ہیں۔ امریکی بیان کے انوسار عراق اور سیریا کے جیلوں میں بند داعش کے ہزاروں یودھا اگر جیلوں سے نکل بھاگنے میں سفل ہو گئے ہیں تو وہ پھر آتنکی کاروائیاں کر سکتے ہیں۔ اور اسی کے ساتھ ریڈیو تہران سے سماچار سماپت ہوئے۔
یہ تہران ہے اسلامی گنتنت ایران کی آواز۔
راجنیتک چرچا۔
شروتو، راجنیتک چرچا کے دینک کارکرم میں محمد مہدی کا سلام سویکار کیجیے۔ فلسطین کے ویسٹ بینک کے علاقوں میں زائنی سینکوں کے تازہ حملوں میں 2 فلسطینی جوان شہید ہو گئے۔ فلسطینی میڈیا نے سوموار کو یہ بھی بتایا کہ اسرائیلی سینکوں نے جنین شہر کے پشچم میں کفر دہان شہر میں شہید احمد عابد کے گھر کو ڈائنامائٹ لگا کر تباہ کر دیا۔ زانیوں نے نابلس میں مجاہد مبارک نامک فلسطینی کے گھر پر چھاپا مار کر اسے گرفتار کر لیا۔ 77 ورشیہ لولا ڈا سلوا نے 1 جنوری 2023 کو تیسری بار برازیل کے راشٹرپتی کا پد سنبھالا۔ سن 2003 سے 2010 تک لولا ڈا سلوا لگاتار برازیل کے راشٹرپتی رہے۔ اپنے راشٹرپتی کال میں وہ برازیل میں بہت لوکپریہ تھے۔ اس کا مکھیہ کارن یہ تھا کہ لولا ڈا سلوا کی سرکار نے برازیل میں وکاس کے بہت کام کیے تھا، وہاں کی ارتھ ویوستھا کو مضبوط بنایا۔ بھارت کے اچھتم نیالے نے کیندر سرکار دوارا ورش 2016 میں نوٹ بندی کے فیصلے کو صحیح ٹھہرایا ہے۔ فلسطین کے ویسٹ بینک کے علاقوں میں زانی سینکوں کے تازہ حملوں میں دو فلسطینی جوان شہید ہو گئے. جنین شہر میں کفر دان بستی پر اسرائیلی سینکوں کے حملے میں دو فلسطینی یوک 21 ورشیہ محمد سمیر اشیا اور 17 ورشیہ فواد محمد احمد عابد شہید ہو گئے. فلسطینی میڈیا نے سوموار کو یہ بھی بتایا کہ اسرائیلی سینکوں نے جنین شہر کے پشچم میں کفر دان شہر میں شہید احمد عابد کے گھر کو ڈائنامائٹ لگا کر تباہ کر دیا. نابلس شہر میں زانی سینکوں نے کچھ گھروں پر حملے کیے جس کے بعد فلسطینی سنگھرش کرتاؤں کے ساتھ ان کی جھڑپیں ہو گئیں. زانیوں نے نابلس میں مجاہد مبارک نامک فلسطینی کے گھر پر چھاپا مار کر اسے گرفتار کر لیا. سمیکشا پیش کریں ساتھی اختر عباس.
فلسطین کے ویسٹ بینک کے علاقوں میں زانی سینکوں کے تازہ حملوں میں دو فلسطینی یوا شہید ہو گئے. جنین شہر میں کفر دانا بستی پر اسرائیلی سینکوں کے حملوں میں دو فلسطینی یوک 21 ورشیہ محمد سامر ہوشیا اور 17 ورشیہ فواد محمد احمد عابد شہید ہو گئے. فلسطینی میڈیا نے سوموار کو یہ بھی بتایا کہ اسرائیلی سینکوں نے جنین شہر کے پشچم میں کفر دان شہر میں شہید احمد عابد کے گھر کو ڈائنامائٹ لگا کر اڑا دیا. نابلس شہر میں زائنی سینکوں نے کچھ گھروں پر حملے کیے جس کے بعد فلسطینی سنگھرش کرتاؤں کے ساتھ ان کی جھڑپیں شروع ہو گئیں. زائنیوں نے نابلس میں مجاہد مبارک نامک فلسطینی کے گھر پر چھاپا مار کر اسے گرفتار کر لیا. فلسطینی پرزنرز کلب نے سوموار کو گھوشنا کی کہ اسرائیلی سینکوں نے ویسٹ بینک کے وبھن کھیتروں پر حملے کر کے 15 فلسطینیوں کو گرفتار کر لیا. فلسطینی سوتروں نے اویدھ ادھیکرت ویسٹ بینک اور بیت المقدس پر حملے اور اسی طرح زائنی بستیوں کے نواسیوں کی اور سے مسجد الاقصی کے انادر کی بھی سوچنا دی ہے. اسرائیلی سینا نے ویسٹ بینک کے وبھن علاقوں پر چھاپہ مارا اور پچھلے دو دنوں کے دوران بیت المقدس کے وبھن کھیتروں پر حملے کر کے کئی فلسطینیوں کو گرفتار کر لیا. عرب 48 کے انوسار ویسٹ بینک اور بیت المقدس پر زائنی سینکوں کے حملوں کے دوران فلسطینیوں اور زائنیوں کے بیچ جھڑپیں شروع ہو گئیں. ان جھڑپوں کے دوران اسرائیلی سینا نے آنسو گیس کا بھرپور استعمال کیا. فلسطینی پرزنرز کلب نے گھوشنا کی ہے کہ زائنی سینکوں نے ویسٹ بینک کے وبھن کھیتروں میں فلسطینیوں کی گرفتاری کی لہر شروع کر دی جس کے دوران کئی فلسطینیوں کو اسرائیلی سینکوں اور زائنی بستیوں کے نواسیوں کے خلاف پرتیرودھک ابھیانوں میں بھاگ لینے کے بہانے گرفتار کیا گیا اور پوچھ تاچھ کے لیے انہیں حراست کیندروں میں ڈال دیا گیا. دوسری اور فلسطینی میڈیا نے گھوشنا کی ہے کہ کئی زائنی بستیوں کے نواسیوں نے زائنی سینا کے سمرتھن سے الاقصی مسجد پر حملہ کیا اور بھڑکاؤ کاروائیاں کی.
یہ ریڈیو تہران کی ہندی سیوا ہے. اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا. سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش. کاریکرم راجنیتک چرچا.
ستہتر ورشیہ لولا ڈا سلوا نے 1 جنوری 2023 کو تیسری بار برازیل کے راشٹرپتی کا پد سنبھالا. سن 2003 سے 2010 تک لولا ڈا سلوا لگاتار برازیل کے راشٹرپتی رہے. اپنے راشٹرپتی کال میں وہ برازیل میں بہت لوکپریہ تھے. اس کا مکھیہ کارن یہ تھا کہ لولا ڈا سلوا کی سرکار نے برازیل میں وکاس کے بہت کام کیے تھا وہاں کی ارتھ ویوستھا کو مضبوط بنایا. سمیکشا پیش کریں ساتھ ہی قائم رضوی.
لولا ڈا سلوا پھر سے برازیل کے راشٹرپتی بنے ہیں. 77 ورشی لولا ڈا سلوا نے 1 جنوری 2023 کو تیسری بار برازیل کے راشٹرپتی کا پد بھار سنبھال لیا. سن 2003 سے 2010 تک لولا ڈا سلوا لگاتار برازیل کے راشٹرپتی رہے. اپنے راشٹرپتی کال میں وہ برازیل میں بہت لوکپریہ تھے. اس کا مکھیہ کارن یہ تھا کہ ان کی سرکار نے برازیل میں وکاس کے بہت سے کام کیے تتھا وہاں کی ارتھ ویوستھا کو مضبوط بنایا. यही कारण है कि चुनाव में जनता ने उनका खुलकर समर्थन किया। लूला डा सिल्वा ने अपने प्रतिद्वंद्वी जायर बोल्सोनारो को कई लाख मतों से पराजित किया। राष्ट्रपति पद की शपथ लेने के बाद ब्राजील के नए राष्ट्रपति ने ये कहा है कि हम देश का पुनर्निर्माण करेंगे। उन्होंने कहा कि पिछले कुछ वर्षों के दौरान हमने जो विकास और अधिकार खोए हैं उनको हम फिर हासिल करेंगे। लूला डा सिल्वा ने ब्राजील के निर्धन लोगों के जीवन में सुधार के साथ ही नस्ली तथा लैंगिक समानता को लेकर काम करने का भी वचन दिया है। उन्होंने ये भी कहा है कि एक खंडित समाज में रहना किसी के भी हित में नहीं होता। डा सिल्वा ने अपनी विजय को लोकतंत्र की विजय बताया है। उनका कहना था कि ब्राजील में शांति, मित्रता और एकता की अब जरूरत है। जिस समय ब्राजील के नए राष्ट्रपति के रूप में लूला डा सिल्वा ने शपथ ली है, उस समय उनके सामने कई चुनौतियां मुंह बाए हुए खड़ी हैं। एक तो ये कि कोविड-19 के दौरान ब्राजील को आर्थिक समस्याओं और बढ़ती महंगाई का सामना करना पड़ा। इसके अतिरिक्त पर्यावरण तथा चिकित्सा के क्षेत्र में इस देश के पूर्व राष्ट्रपति की नीतियों ने ब्राजील की समस्याओं में वृद्धि कर दी। इसके अतिरिक्त उनके कई फैसलों ने ब्राजील की जनता को कई प्रकार की परेशानियां दी हैं। ऐसे में वहां के लोगों को इस बात की अपेक्षा है कि नए राष्ट्रपति देश की वर्तमान स्थिति में सुधार करके जनता के हालात को बेहतर बनाएंगे। डा सिल्वा ने वचन दिया है कि वे ब्राजील की अर्थव्यवस्था में सुधार करेंगे, पर्यावरण से संबंधित मामलों को नियंत्रित करने के प्रयास करेंगे। वे हमेशा से पर्यावरण संरक्षण के पक्षधर रहे हैं। बताया जा रहा है कि जंगलों में आग, अवैध उत्खनन तथा पेड़ों की अवैध ढंग से कटाई के कारण ब्राजील को इस समय गंभीर सूखे का सामना है, जो पिछले 90 वर्षों में सबसे अभूतपूर्व सूखा बताया जा रहा है। लूला डा सिल्वा देश में भ्रष्टाचार को समाप्त करने के लिए भी अभियान चला चुके हैं। उनका कहना है कि पूर्व राष्ट्रपति के काल में भ्रष्टाचार अधिक बढ़ा है। ब्राजील के नए राष्ट्रपति ने वामपंथी देशों के साथ संबंध सुधारने की भी बात कही है। पिछले कुछ महीनों के दौरान अर्जेंटीना, मैक्सिको, बोलीविया, चिली, पेरू और कोलंबिया में वामपंथी सरकारें अस्तित्व में आई हैं, जिनके साथ वे ब्राजील के संबंध अच्छे करने के इच्छुक हैं। इस बात की भी पेशनगोई की जा रही है कि रूस, चीन और ईरान के साथ भी ब्राजील के संबंध मजबूत हो सकते हैं, जो अमेरिका की चिंता का कारण बनेंगे।
भारत के उच्चतम न्यायालय ने केंद्र सरकार द्वारा वर्ष 2016 में नोटबंदी के फैसले को सही ठहराया है। साथ ही उच्चतम न्यायालय ने नोटबंदी को चुनौती देने वाली समस्त याचिकाओं को खारिज कर दिया है।
भारत के उच्चतम न्यायालय की 5 जजों की खंडपीठ ने भारी बहुमत से 2016 में केंद्र सरकार द्वारा नोटबंदी के फैसले को सही ठहराया है। इसके साथ ही शीर्ष अदालत ने नोटबंदी को चुनौती देने वाली सभी याचिकाओं को खारिज कर दिया है। उच्चतम न्यायालय ने कहा कि आर्थिक फैसले को पलटा नहीं जा सकता। कोर्ट ने यह भी कहा कि इस मुद्दे पर केंद्र सरकार और रिजर्व बैंक ऑफ इंडिया के बीच 6 महीने तक बातचीत हुई थी। यद्यपि उक्त खंडपीठ के 4 जजों का मानना है कि नोटबंदी का फैसला करने में उचित प्रक्रिया का पालन किया गया, लेकिन एक जज बी.वी. नागरत्ना ने इस सिलसिले में अलग राय व्यक्त की। बहुमत के फैसले को पढ़ते हुए न्यायमूर्ति बी.आर. गवई ने कहा कि विमुद्रीकरण का उद्देश्य कालाबाजारी, आतंक के वित्त पोषण को समाप्त करना आदि के साथ एक उचित संबंध था, जिसे प्राप्त करने की बात कही गई थी। उन्होंने कहा कि यह प्रासंगिक नहीं है कि उद्देश्य को प्राप्त किया गया या नहीं। उन्होंने कहा कि आर्थिक नीति के मामलों में बहुत संयम बरतना होगा। न्यायालय अपने विवेक से कार्यपालिका के विवेक का स्थान नहीं ले सकता। न्यायमूर्ति बी.वी. नागरत्ना ने असहमति जताते हुए कहा कि 500 और 1000 रुपए के नोटों की पूरी श्रृंखला का विमुद्रीकरण एक गंभीर मामला है और यह केवल एक गजट अधिसूचना जारी करके केंद्र सरकार द्वारा नहीं किया जा सकता है। उन्होंने कहा कि केंद्र सरकार के कहने पर नोटों की सभी श्रृंखलाओं का विमुद्रीकरण बैंक द्वारा करना कहीं अधिक गंभीर मुद्दा है और इसे कानून के जरिए किया जाना चाहिए। न्यायमूर्ति अब्दुल नजीर की अध्यक्षता वाली 5 न्यायाधीशों की संविधान पीठ ने याचिकाकर्ताओं केंद्र आरबीआई की विस्तृत दलीलें सुनने के बाद 7 दिसंबर को फैसला सुरक्षित रख लिया था। ज्ञात रहे कि 8 नवंबर 2016 में केंद्र सरकार ने 500 और 1000 रुपए के नोटों को बंद कर दिया था, जिससे लोगों को पुराने नोट बदलने के लिए काफी कठिनाइयों का सामना करना पड़ा था और कई लोगों की जानें भी गई थी। सरकार को जनता के साथ साथ विपक्षी दलों के कड़े विरोध का भी सामना करना पड़ा था। शमशाद कासमी, रेडियो तेहरान, दिल्ली।
तो श्रोताओ, राजनीतिक चर्चा का दैनिक कार्यक्रम यहीं पर समाप्त हुआ।
दोस्तों, अभी आप सुन रहे थे कार्यक्रम राजनीतिक चर्चा। अब आपकी सेवा में पेश किया जा रहा है ईरान के महान योद्धा शहीद जनरल कासिम सुलेमानी की शहादत के मौके पर एक विशेष कार्यक्रम।
अनमोल रत्न। श्रोताओ, इस्लामी गणराज्य ईरान के विश्वविख्यात कमांडर जनरल कासिम सुलेमानी की शहादत की तीसरी बरसी का मौका है। एक विशेष कार्यक्रम में आपका स्वागत है। मैं हूं अहमद अब्बास। आतंकवाद के खिलाफ संघर्ष के महान कमांडर की अमेरिका द्वारा की गई हत्या को 3 साल हो रहे हैं। ईरान के कुद्स फोर्स के कमांडर जनरल कासिम सुलेमानी और इराक की आतंकवाद विरोधी पॉपुलर फोर्स हश्दो शाबी के डिप्टी कमांडर अबू महदी अल मुहंदिस और उनके 8 साथियों को अमेरिका ने बगदाद एयरपोर्ट के परिसर में 3 साल पहले आतंकी हमला करके शहीद कर दिया। इलाके ही नहीं, दुनिया भर में जनरल कासिम सुलेमानी का इतना गहरा प्रभाव था कि उनकी शहादत की खबर विश्व भर के मीडिया में छा गई और इस पर अंतर्राष्ट्रीय स्तर पर प्रतिक्रियाएं आईं। शहीद कासिम सुलेमानी की शहादत की तीसरी बरसी पर अपनी इस विशेष चर्चा के पहले भाग में हम जनरल कासिम सुलेमानी की जीवनी और इलाके में रेजिस्टेंस फोर्स को मजबूती देने में उनकी भूमिका का जायजा लेंगे। दूसरे भाग में हम पश्चिमी एशिया के इलाके में अमरीकी साजिशों को नाकाम बनाने में जनरल कासिम सुलेमानी की भूमिका का जायजा लेंगे और साथ ही इस बिंदु पर भी नजर डालेंगे कि इस जघन्य अपराध की वजह क्या थी, इसमें ज़ायनी शासन की क्या भूमिका रही और ईरान तथा दुनिया के लोगों के मन में शहीद कासिम सुलेमानी के प्रति किस प्रकार की भावनाएं पाई जाती हैं। منتظر یه اشاره از رهبر سربازای قاسم سلیمانی سربازای قاسم سلیمانی جنرل قاسم سلیمانی اسلامی انقلاب آنے کے بعد پاسداران انقلاب فورس آئی آر جی سی کے ممبر بن گئے اور جب صدام شاسن نے ایران پر جنگ تھوپ دی تو انہوں نے کرمان پرانت میں کئی دستوں کو ٹریننگ دے کر مورچے پر روانہ کیا۔ کچھ سمے کے لیے وہ آئی آر جی سی کی پشمی آذربائیجان پرانت اکائی کے کمانڈر رہے۔ 1980 میں آئی آر جی سی کے کمانڈر ان چیف محسن رضائی کے آدیش سے جنرل قاسم سلیمانی سار اللہ یا الہی انتقام نامک ڈویژن کے کمانڈر نیوکت ہوئے۔ جنرل قاسم سلیمانی صدام شاسن کی اور سے تھوپے گئے 8 یدھ کے دوران والفجر، کربلا 4 اور کربلا 5 نامک بڑے سینک آپریشنوں کا حصہ رہے۔ 8 کی جنگ میں کربلا 5 سینک آپریشن ایران کا بہت مہتوپورن سینیہ آپریشن تھا، جس کے نتیجے میں عراق کی باس سرکار کی راجنیتک اور سامرک پوزیشن ڈاواڈول ہو گئی، جبکہ اسلامی گڑراج ایران کی پوزیشن بہت مضبوط ہوئی۔ 8 جنگ کے زمانے کی ایک اسپیچ میں جنرل قاسم سلیمانی سنگھرش کرتاؤں کا حوصلہ بڑھاتے ہوئے کہتے ہیں کہ کربلا میں امام حسین کے ساتھیوں میں سے کسی نے بھی ایک شبد منہ سے ایسا نہیں بولا جس سے کسی طرح کی کمزوری ظاہر ہوتی۔ اپنے مشن اور اپنی راہ کے پرتی یقین 50% और 60% नहीं 100% होना चाहिए। ۱۹۸۸ में जंग खत्म होने के बाद जनरल कासिम सुलेमानी किरमान लौटे और वहां उन्होंने उन असामाजिक तत्वों के खिलाफ मोर्चा संभाला जो पूर्वी सीमाओं से ईरान के भीतर भेजे जाते थे। जनरल कासिम सुलेमानी ने ईरान अफगानिस्तान सीमा पर अफगानिस्तान से होने वाले मादक पदार्थों के तस्करी की रोकथाम के लिए बड़ी महारत से काम किया। जनरल कासिम सुलेमानी का योगदान और उनकी सेवाएं अनगिनत हैं। उन्होंने देश, इलाके और दीन की सेवा करने में कभी किसी तरह की हिचकिचाहट नहीं दिखाई। उनकी बेमिसाल सेवाओं और कारनामों में से एक यह है कि उन्होंने पश्चिमी एशिया के इलाके में अमेरिका और ज़ायनी शासन की साजिशों, विस्तारवादी नीतियों और विनाशकारी योजनाओं के खिलाफ रेजिस्टेंस मोर्चा खड़ा कर दिया। रेजिस्टेंस फोर्सेस की जड़ें और उनका पूरा नेटवर्क मजबूत करने में कुद्स फोर्स के कमांडर की हैसियत से जनरल कासिम सुलेमानी का रोल बेमिसाल रहा। दरअसल इस जनरल ने फिलिस्तीनी संगठनों और लेबनान के हिजबुल्लाह आंदोलन को इतना मजबूत बना दिया कि 33 दिवसीय लेबनान जंग और 22 दिवसीय गजा युद्ध में इसराइली सेना की कलई खुल गई, जबकि हिजबुल्लाह की नई ताकत दुनिया के सामने आई। हिजबुल्लाह के प्रमुख सैयद हसन नसरुल्लाह ने ऐलान के साथ हिजबुल्लाह ने इसराइली युद्ध पोत पर हमला कर दिया। लेबनान के जाने माने लेखक और टीकाकार फवाज तरबुलसी हिजबुल्लाह की कामयाबी के बारे में बताते हैं।
ऑफ कोर्स आई मीन देयर वर एज इंपॉर्टेंट इवेंट्स व्हिच इज द रेजिस्टेंस ऑफ द विलेजेस देमसेल्व्स वेयर आल्सो नेटवर्क्स ऑफ अंडरग्राउंड टनल्स वेयर यूज्ड वेयर लिंकिंग हाउसेस टुगेदर वाज यूज्ड टू गो अराउंड द इजरायली पेट्रोल्स एंटरिंग द टाउन सो यू हैड बट मोर आई मीन आईड गिव equal importance to the fact that this invincible tank called the Merkava, which has been foolproofed against any anti-tank weapons, I mean, you had 40-50 of them in one battle simply being torn to pieces in the Marjayoun region.
खुद को अजय कहने वाली ज़ायनी सेना की वो दुर्दशा हुई कि इसराइल को संघर्ष विराम के लिए एड़ी चोटी का जोर लगाना पड़ा। पाकिस्तान के वरिष्ठ टीकाकार नजीर लगारी इसराइल की शिकस्त को शर्मनाक शिकस्त करार देते हैं।
पहली दफा तारीख में लबनान ने और खासतौर पर हिजबुल्ला ने इसराइल को शर्मनाक शिकस्त दो चार और उसका कोई फौजी लबनान की जमीनी सरहद पर अपना कदम नहीं रखने पाया था। उन्होंने एक एक इंच जो है इसराइल के लिए गैर महफूज बना दिया था।
सीरिया के खिलाफ बहुत बड़े पैमाने पर साजिश रचकर विनाशकारी युद्ध शुरू कर दिया गया। मकसद ये था कि सीरिया की सरकार का तख्ता उलट दिया जाए जो रेजिस्टेंस फ्रंट की फोर्सेस के बीच मजबूत संपर्क पुल का किरदार निभाता रहा है। मगर रेजिस्टेंस फोर्सेस ने जनरल कासिम सुलेमानी के नेतृत्व में और राष्ट्रपति बशार असद के नेतृत्व में सीरियाई सेना और स्वयंसेवी फोर्सेस ने कामयाबी के साथ साजिशों को नाकाम बनाया। नतीजा यह हुआ कि पश्चिमी एशिया के इलाके में रेजिस्टेंस नेटवर्क कमजोर होने के बजाय और भी मजबूत हो गया। جنرل قاسم سلیمانی کے کارناموں کی بات کی جائے تو ان کا بہت بڑا کارنامہ عراق اور سیریا میں خطرناک آتنکی سنگٹھن داعش کو شکست دینا تھا۔ داعش نے عراق کے بہت بڑے حصے پر قبضہ کر لیا تھا اور یہ ڈر پیدا ہو گیا تھا کہ آتنکی سنگٹھن بغداد، سامرہ، قازمین اور کربلا پر بھی قبضہ کر سکتا ہے۔
ایئر سٹرائکس بائی عراقی فورسز اگینسٹ سسپیکٹڈ آئیسس ملیٹنٹس ڈیزائنڈ ٹو شو عراقی فورسز ان دی فائٹ۔ بٹ ڈسٹربنگ سائنز ایون ان گورنمنٹ کنٹرولڈ بغداد دی ریالٹی از ڈیفرنٹ۔ آئیسس کلیمڈ ریسپانسبلٹی فار ٹو ہوٹل بامبنگز ان دی کیپٹل، انسیٹلنگ ریزیڈنٹس ان اے سٹی رنگڈ بائی 100 عراقی بٹالینز، as many as 50,000 troops, according to U.S. estimates.
The fact is that ISIS has a lot of momentum right now. So what we're dealing with is a central government that has, in essence, practically lost control over large sections of the country and large sections of its armed forces. It's a very dangerous situation to be in.
General Qasim Soleimani نے تکریت، جرف السخر اور موصل کو داعش کے قبضے سے آزاد کرایا۔ سامرہ اور کربلا جیسے دھارمک ستھلوں کی حفاظت کی، کرد علاقے اربیل کو بھی داعش کے قبضے میں جانے سے بچایا۔ نذیر لغاری پاکستان کے ورشٹھ ٹیکہ کار ہیں، انہوں نے شہید قاسم سلیمانی کی خاصیتیں اپنے انداز میں بیان کی۔
بہرحال وہ ایک انتہائی کامنر تھے، بہت ہی عام آدمی کی طرح تھے، ایک خاص ایسے مزاج کے آدمی تھے کہ جن کو آپ فرش نشین کہہ سکتے ہیں۔ فرش پر بیٹھا کرتے تھے، وہ زمین پر بیٹھ کر، وہ اپنا کھانا تناول کرتے تو زمین پر بیٹھ کر کرتے تھے، فرش پر بیٹھ کر، سونا ان کا فرش پر ہوتا تھا۔ دیکھیں، لڑنے والے سپاہی فرش پر ہی بیٹھا کرتے۔
عراق کے پردھان منتری محمد شیعہ السودانی کہتے ہیں کہ شہید سلیمانی نے حشد و شعبی کے ساتھ مل کر جو کارنامہ انجام دیا اور داعش کی کمر توڑ کر عراق میں جو شانتی ستھاپت کی، وہ ایران اور عراق کی جنتا کی آپسی محبت اور بھائی چارے کا ثبوت ہے۔ اس سے یہ ظاہر ہوتا ہے کہ عراق اور ایران بھرپور تال میل کے ساتھ ایک دشا میں آگے بڑھ رہے ہیں۔ جنرل قاسم سلیمانی نے عراق کے النجبہ سنگٹھن، حزب اللہ بریگیڈ اور حشد و شعبی جیسے بڑے سنگٹھنوں کو تیار کیا اور سیریا میں بھی جنتا کے بیچ سے سوئم سیویوں کو لے کر سنگٹھن بنا دیے جو سیریائی سینا کی مدد کے لیے آگے آئے۔ چونکہ عراق اور سیریا میں داعش اور انیہ آتنکی سنگٹھنوں سے دھارمک ستھلوں کو خطرہ پیدا ہو گیا تھا، اس لیے دنیا کے انیک دیشوں میں پیغمبر اسلام اور ان کے پریجنوں سے شردھا رکھنے والوں کی بڑی تعداد دھارمک ستھلوں کی رکشا کے لیے تیار ہی نہیں تھی بلکہ آگرہ کر رہی تھی۔ نتیجہ یہ ہوا کہ افغانستان کے جوانوں کی ایک بریگیڈ تیار ہو گئی جسے فاطمیون کہا جاتا ہے، اور پاکستان کے جوانوں کی ایک بریگیڈ تیار ہو گئی جسے زینبیون کہا جاتا ہے۔ اس میں بڑی سنکھیا ان ہزارہ افغان شیعوں کی ہے جو پاکستان میں بستے ہیں۔ ان سنگٹھنوں نے مل کر پورے علاقے میں اسلامی ریزسٹنس فرنٹ کا ویاپک نیٹ ورک تیار کر دیا۔ آتنکی سنگٹھنوں کے سرغناؤں کے بیان موجود ہیں کہ وہ سیریا میں راشٹرپتی بھون کے قریب تک پہنچ چکے تھے اور اب لگ بھگ سبھی کو یقین ہو چکا تھا کہ سیریائی سرکار کو کوئی بچا نہیں سکتا۔ ان حالات میں جنرل قاسم سلیمانی اپنے جوانوں کے ساتھ سیریا پہنچے اور امریکہ، اسرائیل، سعودی عرب، قطر، امارات سہیت انیک سرکاروں کے سمرتھن اور مدد حاصل کرنے والے آتنکیوں کے خلاف ڈٹ گئے۔ یہیں سے حالات کا رخ بدل گیا۔
چه قاسم حسین زنده تر از این به بعد، میگیریم انتقام با نازعات و فجر و رد، حسین آقا مقا، حسین آقا
خدا به همتون سلامتی بده، اینجوری برای شهید قاسم سلیمانی نوکری میکنیم۔
یورپی سنسد میں آئرلینڈ کے پرتندھی مائک والاس نے شہید سلیمانی کے کارناموں کو گنواتے ہوئے کہا کہ امریکہ اور اس کے گھٹک تو داعش اور دوسرے کئی سنگٹھنوں کو تیار کرنے اور انہیں ہتھیاروں کی سپلائی کرنے میں لپ تھے، جبکہ جنرل قاسم سلیمانی نے عراق میں داعش کو دھول چٹا دی۔ داعش کے خلاف جنگ میں جنرل قاسم سلیمانی جتنی محنت کسی نے نہیں کی، اور جب امریکہ نے جنرل قاسم سلیمانی کو قتل کر دیا تو وشو سمودائے نے اس کرتیہ کی نندا نہیں کی۔ آج اگر کمزور طبقوں کے بیچ، دنیا کے مظلوموں کے بیچ جنرل قاسم سلیمانی کو ایک ہیرو اور چیمپئن کے طور پر دیکھا جاتا ہے تو اس کی بہت ٹھوس وجہ موجود ہے۔ ان کا یوگدان اور ان کا نام ایران تک سیمت نہیں رہا بلکہ اس کا دائرہ بہت ویاپک ہو گیا۔ ایران کی اسلامی کرانتی کے نیتا آیت اللہ العظمیٰ خامنئی کہتے ہیں کہ اس شہید کے ویکتتو کے آیاموں کو سمجھنا ہے تو انہیں ایک وچاردھارا، ایک پتھ اور ایک پاٹھشالہ کے روپ میں دیکھنا چاہیے، تب اس وشے کا مہتو سامنے آئے گا۔ شروع کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے، اسلامی گڑراج ایران کی آواز۔ دوستو، اب سبھا کے انت میں آپ کی سیوا میں جو کارکرم پیش کیا جا رہا ہے وہ ہے وش درپن۔
विश्व दर्पण
दोस्तों, कार्यक्रम विश्व दर्पण में आपका स्वागत है। रविश जैदी का सलाम स्वीकार कीजिए। आज हम विनाश की ओर विकास के सफर के बारे में चर्चा करेंगे। आशा करते हैं कि आपको हमारा कार्यक्रम पसंद आएगा। हमारे साथ बने रहें। دوستو، اس سمے امریکہ میں آیا جان لیوا برفیلا طوفان اب دنیا کے اندیشوں میں قہر برپا رہا ہے۔ امریکہ کے بعد کناڈا، میکسیکو، جاپان اور آسٹریلیا تک برفیلا طوفان جان لیوا اور مصیبت بھرا ثابت ہو رہا ہے۔ امریکہ میں اب تک 60 سے ادھک لوگوں کی جان جا چکی ہے اور جاپان میں ہمپات کی چپیٹ میں آ کر 17 لوگ مارے گئے ہیں۔ میکسیکو کے کئی شہروں کی بجلی گل ہے اور آسٹریلیا میں برف کی موٹی چادر میں کئی لوگ دب گئے ہیں۔ یہ ایک ایسی آپدا ہے کہ جس کو لے کر ہم سب کو چنتت ہونا چاہیے۔ سب سے پہلے اس طوفان میں جان گنوانے والے پریوار والوں کے ساتھ ہماری پوری سمویدنا ہے۔ ہمیں دکھ بھی ہے کہ آج انسان اتنے وکاس کے باوجود طوفانوں سے اپنی جان گنوا رہا ہے۔ ایسی بات نہیں ہے کہ پراکرتک آپدا میں جانیں نہیں جاتی ہیں، لیکن جب لوگ برف میں دب کر، عمارت میں پھنس کر اور گاڑیوں میں بیٹھے بیٹھے اپنی جان گنوا دیتے ہیں تو دکھ زیادہ ہوتا ہے، کیونکہ ایسا محسوس ہوتا ہے کہ اگر سمے رہتے ان تک پہنچ گئے ہوتے تو یہ دنیا سے گئے نہیں ہوتے۔ سب سے حیران کرنے والی بات تو یہ ہے کہ جب امریکہ جیسا سپر پاور یہ کہتا ہے کہ ہم دور دراز میں رہنے والے لوگوں تک نہیں پہنچ پا رہے ہیں، اس لیے وہاں مرنے والوں کی سنکھیا زیادہ ہے۔
It is a two-day operation, as has been the coordination that's going on between New York State, Erie County, and the city of Buffalo, a two-day operation to create one open lane for every street in the city of Buffalo to fully restore emergency response. So I want people to understand there's a lot of roads that are completely blocked right now that have no access whatsoever. And people are trying to drive into on these roads or trying to get into these neighborhoods, and they can't. Please, please, you heard the mayor beg, I'm begging. Stay home.
نیو یارک راج میں ایک ضلع کے کاریکاری ندیشک مارک پولون کرز کا کہنا ہے کہ اس آپات سمے میں لوگوں کو ایک بات سمجھنی چاہیے، وہ یہ ہے کہ ورتمان میں استھتی سامان نہیں ہے۔ لگ بھگ سبھی سڑکیں بند ہیں، دسیوں لوگوں نے اپنی جان گنوا دی ہے۔ میں آپ سے اپیل کرتا ہوں کہ اپنے گھروں میں رہیں، وہ کہتے ہیں کہ ہم دور دراز کے ان علاقوں میں نہیں جا پا رہے ہیں جہاں لوگ پھنسے ہوئے ہیں، ہمیں ان کی چنتا ہے۔ پلون کارز کی بات سن کر ایسا لگتا ہے کہ یہ کیسے سمبھو ہے کہ امریکی ادھیکاری دور دراز کے علاقوں میں نہیں پہنچ پا رہے ہیں، کیونکہ امریکہ تو زمین سے کہیں اوپر اب آسمان تک پہنچ چکا ہے۔ وہ تو ہزاروں کلومیٹر دور بیٹھے اپنے دشمنوں کو امریکہ میں بیٹھے بیٹھے ہی میزائل سے تباہ کر دیتا ہے، لیکن یہ کیسی بے بسی کہ وہ اب اپنے ناگرکوں کو ہی نہیں بچا پا رہا ہے۔ بھارت کے ایک یو آئی یوٹیوبر فراز ملک کچھ اس انداز میں اس پر کٹاکش کرتے ہوئے کہتے ہیں،
کالج کے دنوں میں جب دوستوں کے ساتھ بیٹھ کر ٹیکنالوجی کے ٹاپک پر کوئی چرچا ہوتی تھی تو دو دیشوں کے نام سب سے آگے آتے تھے، ایک چین، دوسرا جاپان۔ دوست کہتے تھے کہ چین کافی آگے نکل چکا ہے ٹیکنالوجی میں، چین نے ایک اتنا پتلا الیکٹرک وائر بنایا ہے کہ اس میں الیکٹریسٹی بھی دوڑتی ہے اور اس وائر کو ہم ننگی آنکھوں سے دیکھ بھی نہیں سکتے، مائکروسکوپ کے ذریعے اس کو دیکھا جاتا ہے، کافی ترقی کر لی ہے چین نے۔ وہیں کچھ فرینڈس یہ بھی کہتے تھے کہ جس وائر کو چین نے بنایا ہے، جس کو ہم ننگی آنکھوں سے نہیں دیکھ سکتے، جاپان ٹیکنالوجی میں اتنا آگے ہو چکا ہے کہ اس تار کے اندر بھی سوراخ کر دیا، اور یہ دیش اپنی ٹیکنالوجی کو لے کر اپنے آپ کو سپر پاور مانتے بھی ہیں اور چین کو کمپٹیشن دینے کے لیے ہمیشہ امریکہ تیار رہتا ہے۔ دونوں دیشوں میں ہمیشہ 36 کا آنکڑا رہتا ہے، لیکن اس وقت یہ تینوں سپر پاور دیش قدرت کے قہر کے سامنے گھٹنوں پر آ چکے ہیں، کسی کی ایک بھی نہیں چل رہی ہے، ساری سپر پاور دھری کی دھری نظر آ رہی ہے۔
विश्व दर्पण अंतर्राष्ट्रीय घटनाक्रमों की नब्ज टटोलकर विश्व भर में होने वाले परिवर्तनों की तह तक जाने वाला कार्यक्रम विश्व दर्पण। हर हफ्ते सोमवार को
اسی طرح فراز ملک امریکہ اور جاپان میں طوفان سے مچے ہاہاکار اور چین میں کرونا سے ہو رہی موتوں اور وہاں کی استھتی کے بارے میں بتاتے ہوئے کہتے ہیں،
امریکہ کے اندر اس وقت برفیلا طوفان آیا ہوا ہے، پارا -51 پہنچ چکا ہے، کبھی -45، کبھی 50، کبھی 51، اس وقت یہی پارا امریکہ کے اندر بنا ہوا ہے۔ امریکہ کے 50 راجیوں میں سے 48 راجیہ اس برفیلے طوفان کی چپیٹ میں آئے ہوئے ہیں، برف کی چادریں ڈھکی ہوئی ہیں۔ اس برفیلے طوفان کو بومب سائیکلون نام دیا گیا ہے۔ اس طوفان کی وجہ سے اب تک 60 لوگوں کی جان جا چکی ہے، بہت سارے لوگ اپنی کاروں میں بیٹھے بیٹھے برف کے نیچے دب گئے، کئی سارے گھر برف میں دب گئے، تقریباً 60 لوگ اب تک مارے جا چکے ہیں، حالات بہت زیادہ خراب ہیں پورے امریکہ کے۔ وہیں جاپان سے خبر آ رہی ہے، یہاں پر بھی کئی سارے لوگوں کے مارے جانے کی خبر ہے، یہاں پر بھی برفیلا طوفان آیا ہوا ہے اور جاپان کو اپنی چپیٹ میں لے رکھا ہے۔ تو سپر پاور چائنا، امریکہ، جاپان قدرت کے قہر کے سامنے گھٹنے ٹیکے ہوئے ہیں۔ چائنا میں کورونا نے ہاہاکار مچا رکھا ہے، تو امریکہ اور جاپان میں برفیلے طوفان نے لوگوں کا جینا مشکل کر دیا۔
وہیں سوئم اب امریکہ کی جنتا میں اس بات کو لے کر آکروش بڑھتا جا رہا ہے کہ سرکار کو جس یدھ استر پر لوگوں کی جان بچانے کے لیے پریاس کرنے چاہیے تھے وہ اس نے نہیں کیے۔ لوگوں کا یہ بھی ماننا ہے کہ اگر کسی دیش میں یدھ ہو رہا ہوتا ہے تو امریکی سرکار اس یدھ میں ہتھیار دینے اور سینک بھیجنے میں جتنی تیزی دکھاتی ہے، اگر اس نے اتنی ہی تیزی طوفان میں پھنسے ہوئے لوگوں کو بچانے میں دکھایا ہوتا تو آج بہت سے لوگوں کی جان بچائی جا سکتی تھی۔ امریکی ناگرک برفیلے طوفان سے ہونے والی سمسیاؤں کو بیان کرتے ہوئے کہتے ہیں،
It is very frustrating because we pay our electric bills to Encore and all day has been going in and out. I'm really glad that I have a fireplace because otherwise I'd be freezing right now.
We've had ice, flooding, snow, freezing temperatures. And everything that Mother Nature could wallop at us this weekend.
कुल मिलाकर न्यूयॉर्क राज्य का बफेलो शहर सबसे ज्यादा प्रभावित हुआ है। यहाँ 43 इंच बर्फबारी हुई है, जिससे लोगों का जनजीवन पूरी तरह प्रभावित हुआ है। इस शहर में सबसे अधिक लोग हताहत हुए हैं। बफेलो में कारों, घरों और स्नो बैंक में लोग मृत पाए गए हैं। तूफान और भीषण ठंड ने बफेलो को वीरान कर दिया है। वैसे तो प्राकृतिक आपदा पर किसी को दोष नहीं दिया जा सकता, लेकिन बात दुनिया के होते विकास की जरूर की जा सकती है, क्योंकि नए नए हथियारों का निर्माण, दुनिया भर के देशों में आधुनिक हथियारों के निर्माण को लेकर प्रतिस्पर्धा, कौन सा देश कितनी दूरी की मिसाइल बना सकता है, किसके पास कितने परमाणु हथियार हैं, तो सच्चाई से देखने से पता चलता है कि जिसको दुनिया विकास समझ रही है वास्तव में वही विनाश है, क्योंकि इंसानों को बचाने के लिए चीजों का निर्माण कम हो रहा है और मानव विनाश के लिए हर दिन कोई ना कोई हथियार बनकर तैयार हो रहे हैं। अब दुनिया को खुद सोचना चाहिए कि विकास कैसा किया जाए, मानव जाति की रक्षा के लिए या उसके विनाश के लिए। तो अब हमारे कार्यक्रम का समय यहीं समाप्त होता है। हम आशा करते हैं कि आपको पसंद आया होगा। अपने विचार हमें ईमेल एड्रेस, जिसका पता है hindi@ws.irib.ir पर जरूर बताएं। अब हमें अनुमति दें। यह रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, आप हमारे प्रसारण को शॉर्टवेव में 31 मीटर बैंड बराबर 9620 किलोहर्ट्ज पर सुन रहे हैं। हम आशा करते हैं हमारा प्रयास आपको पसंद आया होगा। कार्यक्रमों के बारे में अपने विचारों और प्रतिक्रियाओं से हमें अवश्य अवगत करवाते रहिए। तो अगली सभा तक के लिए हमें इजाजत दीजिए। खुदा हाफिज़।